अध्याय नौ, एक चेलाले के गर्छ। तपाईँलाई अचम्म लाग्न सक्छ, तर येशूले उहाँका चेलाहरूलाई धेरै कुराहरू गर्ने आज्ञा दिनुभएन। परमेश्वर र अरू मानिसहरूप्रति उहाँको दर्शन त्यति जटिल छैन, तर जब व्यावहारिक पक्षको कुरा छ, त्यस सम्बन्धमा उहाँले जीवन रूपान्तरणको विषयमा चाखलाग्दो आज्ञा दिनुभयो। हामी चेलाको सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण विषयमा कुरा गर्दै सुरु गर्नेछौँ। चेलाहरूले परमेश्वरलाई, उनीहरूको छिमेकीहरूलाई र अरूहरूलाई प्रेम गर्छन्। परमेश्वरप्रति समर्पित जीवनको बारेमा येशूले कसरी सारमा शिक्षा दिनुभयो भन्ने बारेमा यस अघि नै हामीले हेरिसकेका छौँ। सबैभन्दा महान आज्ञाहरू यस्ता छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमभक्तहरूका शिक्षाको आधार यिनै दुई आज्ञाहरू हुन्। मत्ती 22 अध्यायको पदहरू 36-40। येशूले यी कामहरू आफैले पनि गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, म पितालाई प्रेम गर्दछु र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोही बमोजिम गर्दछु भनी संसारले जानोस्। यौहन्ना 14 अध्यायको 31। येशूले उहाँको पितालाई प्रेम गर्नुहुन्छ भन्ने कसरी देखाउनुभयो? उहाँले परमेश्वरको आज्ञा पालन गर्नुभयो। उहाँले उहाँको निम्ति पिताको योजना पुरा गर्नुभयो। उहाँले यो पनि भन्नुभयो, पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। यौहन्ना 15:9। येशूले यी दुई महान आज्ञाहरू प्रष्ट पार्नुहुँदा उहाँका चेलाहरूलाई पनि यही भन्नुभयो। येशूले आफैलाई एक उदाहरणको रूपमा अझ अघि प्रस्तुत गर्नुभयो। येशूले चेलाहरूलाई एक अर्कालाई प्रेम गर्ने आज्ञा दिनुभयो र उहाँ आफैले पनि तिनीहरूलाई प्रेम गर्नुभयो। जब उनीहरू एक अर्कालाई प्रेम गर्छन्, उनीहरूले येशूको आज्ञा पालन गर्छन् र परमेश्वरलाई प्रसन्न पार्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु त्यो तिमीहरूले गर्यौ भने तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु किनभने जे मैले मेरो पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरेँ कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। म तिमीहरूलाई यो आज्ञा दिँदछु कि तिमीहरूले एक अर्कालाई प्रेम गर। यौहन्ना 15:13-17। येशूको शिक्षाअनुसार चेलाहरूको निम्ति परमेश्वरलाई प्रेम गर्नु र एक अर्कालाई प्रेम गर्नु अति नै आवश्यक छ र आधारभूत चिन्ह पनि हो यो। येशूले यी दुई आज्ञाहरूलाई एक अर्काको परस्पर विरोधी वा भिन्न आज्ञाहरूको रूपमा लिनुभएन। यी एक आपसमा बाजिने कुराहरू होइनन्। यी दुवै एउटा सिक्काका दुई पाटाहरू हुन्। यिनलाई एकबाट अर्कोलाई अलग गर्न मिल्दैन। तर हामीले मानिसहरूलाई कसरी प्रेम गर्दछौँ? यसको सबैभन्दा उच्च तरिका चाहिँ एक अर्काको निम्ति जीवन दिनु हो। आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठुलो प्रेम अरू कसैको हुँदैन। यौहन्ना 15:13। येशूले पनि हाम्रो निम्ति यही गर्नुभयो। धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला। कतै असल मानिसको निम्ति कसैले मर्ने आँट पनि गरिहाल्ला। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। रोमी 5:7-8। यस कुराको सबैभन्दा स्पष्ट विवरणको बारेमा विचार गर्दा मैले पहिलो कोरिन्थी 13 अध्यायको पदहरू 4-7 बाहेक अर्को उदाहरण देखिनँ। यसले वास्तवमा बताउनै पर्ने सबै कुराहरूलाई समेटेको छ। यस खण्डले प्रेमका आचरणहरूको बारेमा यसरी बताउँदछ, प्रेमले धैर्य गर्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन, प्रेमले घमण्ड गर्दैन, प्रेम अशिष्ट हुँदैन, प्रेमले आफ्नै मात्र कुरामा जोड दिँदैन, प्रेमले झर्को मान्दैन, प्रेम संयमी हुन्छ, प्रेमले खराबीमा रमाहट गर्दैन, प्रेम सत्यतामा रमाउँछ, प्रेम सबै कुरा सहने हुन्छ, प्रेमले सबै कुरामा विश्वास गर्दछ, प्रेमले आशा राख्दछ, प्रेम स्थिर रहन्छ। तपाईँले यी विषयहरू प्रेम दिवसको दिन दिइने कार्डहरूमा वा रोमान्टिक गीतका शब्दहरूमा पाउनुहुन्छ। यो ठिकै हो, हामी आफ्नो जीवनसाथीबाट प्रेमको चाहना राख्दछौँ। तर पहिलो कोरिन्थी 13 अध्यायको पदहरू 4-7 केवल रोमान्सको बारेमा मात्र होइनन्, मानिसहरूलाई यस्तो प्रेम अस्वाभाविक लागे तापनि सामान्यतया हामीले मानिसहरूसँग यसरी नै व्यवहार गर्नुपर्छ। परमेश्वरले जान्नुहुन्छ र देख्नुहुन्छ। यस सूचीमा भएका विषयलाई हामीले एकलाई अर्कोसँगको सन्दर्भमा जोडेर हेर्नुपर्ने हुन्छ। उदाहरणको लागि प्रेमले सबै कुरा विश्वास गर्दछ ल हामी प्रेमको प्रेमले सत्यतामा आनन्द गर्दछ भन्ने वाक्यांशसँग जोडेर हेर्नुपर्दछ। प्रेमले सबै कुरामा विश्वास गर्छ लाई प्रेमले झुटमा आनन्द मनाउँछ वा झुटा शिक्षामा पनि विश्वास गर्दछ भनेर निष्कर्ष निकाल्न मिल्दैन। त्यसै गरी प्रेमले सबै कुराको आशा गर्दछ लाई कसैले अरूको खराबीमा पनि प्रेमले आशा गर्दछ भन्न मिल्दैन। तर सामान्यतया यो सूची बुझ्न एकदमै सजिलो छ। यो हरेक दिन जिउनको निम्ति चुनौतीपूर्ण चाहिँ छ। अघि बढ्नुभन्दा पहिले अर्को एउटा कुरा पनि छ। पहिलो आज्ञा, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एकले अर्कोलाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकले अर्कोलाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। यौहन्ना 13 अध्यायको पदहरू 34-35। यहीँबाट नै सबै कुरा बगेर आउँदछ। यो कुरा बुझ्न नितान्तै आवश्यक छ। एक अर्कालाई प्रेम गर्नु, मानिसहरूलाई प्रेम गर्नु, चेलाहरूले गर्ने बाँकी कुराहरूको जस्तै प्रार्थना गर्नु, उपवास बस्नु, आर्थिक रूपमा दिनु र सङ्गति इत्यादि कुराहरू भन्दा पनि मुख्य कुरा हो। बाँकी सबै कुराहरू आधारभूत कुराको अभिव्यक्तिहरूबाट आउँदछन्। चेलाहरू एकले अर्कोको वास्ता गर्छन्। चेलापनको बाहिरी अभिव्यक्त एक अर्कालाई प्रेम गर्नु हो। एक अर्काको वास्ता गर्नु भनेको एक अर्कामा हुनु र एक अर्कालाई हुर्काउने समुदायमा हुनु हो। पेन्तिकोसको दिनपछि सुसमाचारमा विश्वास गरेर जसरी मानिसहरू सङ्ख्यात्मक वृद्धि भए, उनीहरू एउटा वृद्धि हुने समुदायको अङ्ग बने र यही समुदाय नै पछि गएर चर्च भनियो। त्यस अवस्थामा यो एउटा यरुसलेमको चर्च थियो। नयाँ करारमा यो चर्च भन्ने शब्दले कुनै भवनको कुरा गरिरहेको थिएन र यो कुनै संस्थागत संरचनाको विषयमा पनि थिएन। नयाँ करारले बताउँदछ कि तत्कालीन समयमा भेला हुन यरुसलेमको चर्च तुलनात्मक रूपमा एउटा सामान्य र गरिब समुदाय थियो। उनीहरूको एक आपसमा भेला हुने कुनै निश्चित भवन थिएन र त्यहाँ हजारौँ नयाँ विश्वासीहरू थिए। प्रेरित 2 अध्यायको पद 41-47, 5 अध्यायको पद 14। उनीहरूको आधिकारिक कानुनी हैसियत पनि थिएन। त्यस चर्चको विश्वासीहरू सतावट भोगिरहेका विश्वासीहरू थिए। प्रेरित 3 अध्यायको पदहरू 11-4 अध्यायको पद 31, 5 अध्यायको पदहरू 17-42। यदि चर्च भनेको कानुनी हैसियत नै नभएको कुनै भवन वा संस्थाको संरचना होइन भने यसको अर्थ के हो त? येशूका चेलाहरू कसरी आफैमा टिकिरहेका थिए त? उनीहरूले बलियो बलिदानपूर्वक एक अर्काको भार उठाउने परिवारको विकास गरेका थिए। आधुनिक चर्चहरूमा प्रायः हामी समुदाय भन्नाले मिल्दोजुल्दो खालको साझा रुचि भएका मानिसहरूको समूह भनेर चिन्दछौँ, जस्तो कि एउटा खेलकुद क्लबको समर्थकहरूको समूह जसले एक अर्कासँग उही साझा रुचि राख्दछन्। उनीहरू नयाँ करारको समुदायको भावनाभन्दा निकै टाढा छन्। नयाँ करारको समुदायको अर्थ चाहिँ एउटा परिवार हो। एउटा परिवार र रुचिको साझा विषयहरूको कारण समूहमा भेला हुने मानिसहरूको झुन्डको बिचमा के भिन्नता छ? त्यहाँ धेरै कुराहरू भिन्न हुन्छन्। के एउटै फुटबल क्लबको समर्थकहरू भएको कारण त्यो समर्थक समूहका सदस्यहरूले तपाईँको घरको भाडा तिरिदिने वा खानाको निम्ति आवश्यक किराना पसलको सामान किनिदिने आश गर्न सक्नुहुन्छ? एउटा व्यक्तिलाई राजनीतिक चुनावमा भोट दिएको कारण कोही अर्को व्यक्तिले तपाईँलाई जागिर दिने वा बिग्रिएको सामग्री मर्मत गरिदिने आशा राख्न सक्नुहुन्छ? वा कुनै कारणको निम्ति पैसा उठाउन 5 किलोमिटरको दौडसँगै दौडिएको कारण उसले तपाईँको निम्ति केही गरिदियोस् भन्ने आशा गर्न सक्नुहुन्छ? होइन, हुन्न। तर तपाईँको परिवारको सदस्यको साथबाट मद्दतको आशा राख्न सक्नुहुन्छ, वा कम्तीमा पनि परिवार अर्थात् रगतको नाता सम्बन्ध भएकाहरूले यसरी चल्न सक्छन्। पहिलो चर्च यसरी चलेको थियो। त्यसको एउटा चित्र यस्तो थियो। तब जस जसले उनको कुरा ग्रहण गरे उनीहरूले बप्तिस्मा लिए र त्यसै दिन प्रायः 3,000 मानिसहरू तिनीहरूको सङ्ख्यामा थपिए। तिनीहरू प्रेरितहरूका शिक्षा सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे र उनीहरूका सबै थोक साझा थिए। उनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँडिदिन्थे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे र परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको सङ्ख्या थपिदिनुहुन्थ्यो। प्रेरित 2 अध्यायको पदहरू 41-47। यस पाठले कुनै साम्यवाद अर्थात् कम्युनिस्ट वा समाजवादको कुरा गर्दैन। यसले कुनै राजनीतिक शैलीको बारेमा पनि कुरा गर्दैन। यस खण्डमा सरकारले वा राज्यले कसरी व्यवहार गर्ने भन्ने बारेमा दिएको निर्देशनहरूको पनि कुरा गरिरहेको छैन। यो सम्पूर्ण रूपमा स्वयंसेवक तथा स्वस्फूर्त भइरहेको कुरा हो। यो एउटा स्वस्थ र स्वाभाविक परिवारको आचरण हो। परिवारले त्यस परिवारका सदस्यहरूको खाँचो एक आपसमा पुरा गरिरहेका हुन्छन्। यो अभ्यास हजारौँ मानिसहरूको भेलामा स्वाभाविक रूपमा भइरहेको छ। चेलाहरूले के गर्छन्? त्यसको चित्र यो हो। उनीहरूले समुदायको पालन पोषण गर्छन्। उनीहरूले एकअर्कालाई प्रेम गर्छन् र एकअर्कालाई मद्दत गर्छन्, जस्तो एउटा परिवारमा हुँदछ। यसको अर्थ भएका स्रोत सामग्रीहरू बाँड्ने कुरा हो। यसको अर्थ कति विश्वासीहरूको निम्ति उनीहरूसँग भएको रुपैयाँ पैसा हुनसक्छ, अरू कतिको निम्ति समय हुनसक्छ, वा सेवा गर्ने वा सिप दिने कुरा पनि हुनसक्छ। सामान्यतया समुदायमा भएका सदस्यहरूले समुदायका बाँकी सदस्यहरूको निम्ति खाँचो पुरा गर्ने काम गर्दछन्। तपाईँलाई अचम्म लाग्ला, धेरै मानिसहरू सहभागी हुँदा समुदायमा भएका मानिसहरूले कसरी एकअर्कालाई चिन्दथे। विश्वासी मानिसहरू एकअर्कासँग मन्दिरमा भेट्दथे। प्रायः यहुदी अगुवाहरूसँग केही विमतिहरू पनि हुँदथ्यो, तर यसले सुसमाचारमा मद्दत पनि गर्दथ्यो। उनीहरू घर घरमा पनि भेट्दथे। प्रेरित 2:46, 5:42। यसको मतलब यरुसलेममा भएको चर्च पहिलो ख्रिस्टियन समुदाय ससाना समूहको सञ्जाल जस्तो पनि थियो। ससानो समूहमा भएका सदस्यहरू उनीहरूको सहायताको निम्ति पहिले उपलब्ध हुँदथे र नयाँ विश्वासीहरू पहिले ती साना समूहमा जोडिँदथे। यी समुदायहरू नयाँ विश्वासीहरूको प्रवेश गर्ने पहिलो ढोका हुँदथे। ख्रिस्टियन विश्वासको समुदाय सुसमाचार स्वीकार गरेर विश्वासमा आएका मानिसहरूको निम्ति थियो। हरेक ससाना समुदायका सदस्यहरू एक अर्काको चेलापनका निम्ति सहभागिता जनाउन उपलब्ध हुँदथे। त्यसै गरी कतिपटक उनीहरू ठुलो समूहमा पनि सहभागी हुँदथे। यो कस्तो देखिन्थ्यो होला? पहिलो स्वाभाविक हुने कुरा चाहिँ त्यहाँ नयाँ विश्वासीहरूको बप्तिस्मा हुन्थ्यो। प्रेरित 2:41, 8:12-13, 1:47-48, 16:15। बप्तिस्मा एउटा सार्वजनिक कार्य थियो। यो विश्वासीहरू र साक्षीहरूको अवलोकनमा हुँदथ्यो जो त्यस समुदायका सदस्यहरू थिए। यसले उनीहरूलाई येशू र उहाँका चेलाहरूसँगको सम्बन्धमा जोड्दथ्यो। यसले केही कुराको सङ्केत गर्दथ्यो, जस्तो कि येशूले क्रुसमा गर्नुभएको कामको आधारमा तपाईँको पापको क्षमा दिइएको छ र अब तपाईँमा नयाँ जीवन छ। रोमी 6:1-4, 2 कोरिन्थी 5:17। समुदायको जीवनमा प्रवेश गर्नको निम्ति बप्तिस्मा पहिलो कदम थियो। बप्तिस्मा लिने व्यक्तिहरूले आफ्नो जीवनमा येशूमा समर्पित गर्दथे र त्यस बप्तिस्माको साक्षीहरूले पनि त्यस समर्पणतालाई स्वीकार गर्दथे। जब समुदायका विश्वासीहरू सँगै भेला हुन्थे, उनीहरूले एक आपसमा भएको खाँचोहरूलाई पत्ता लगाउँथे। यदि उनीहरू भेला हुने सानो समूहमा नै ती आवश्यकता एक आपसमा पुरा गर्न सक्ने भए, उनीहरू त्यही सानो समूहमा नै खाँचो पुरा गर्दथे। जसले मद्दत प्राप्त गर्दथे, तिनीहरूले वास्तविक खाँचोको समयमा नै येशूले झैँ कसरी जिउने भनी सिक्दथे। जब खाँचो अलिक ठुलो हुन्थ्यो र सानो समूहले पुरा गर्न सक्दैनथ्यो, तब विश्वासीहरूको ठुलो समूह कहाँ त्यो आउँथ्यो र उनीहरूले त्यो खाँचो पनि पुरा गर्दथे। जब यरुसलेमको चर्चमा खाँचो र आवश्यकताहरू बढ्दै गयो, येशूका पहिलो चेलाहरू जो प्रेरितहरू थिए, उनीहरूले ती खाँचोको समयमा सेवा दिनको निम्ति डिकनहरूको छनौट गरे। यसरी उनीहरूले सम्पूर्ण समुदायको दैनिक खाँचोहरू जस्तो खाना आदि कुराहरू व्यवस्थित रूपमा पुरा गर्न सके। प्रेरित 6:1-7। सुरुको चर्चमा भएको अभ्यासहरूमध्ये एउटा अभ्यास चाहिँ प्रभुभोज साथमा सँगै प्रेम भोजको आयोजना गरी विश्वासीहरूसँगै भोजनमा सहभागी हुनु पनि थियो। 1 कोरिन्थी 11:34। प्रभुभोज चाहिँ प्रभु येशूले चेलाहरूसँग गर्नुभएको अन्तिम रात्रि भोजको सम्झना थियो। येशूले चेलाहरूलाई उहाँको शरीरको बलिदान र रगतको नयाँ करारको सम्झनाको निम्ति यो आज्ञा दिनुभयो। येशूले भन्नुभयो, उहाँले जीवन दिनुभएको कुरा चाहिँ नयाँ करारको पूर्णता हो। लुका 22:20। प्रभुभोजको सेवाको विषयमा दिइएको विवरणहरू उही हुन्। 1 कोरिन्थी 11:25। प्रभुभोजको सेवा चाहिँ येशूले गर्नुभएका कामको सम्झना थियो। येशूले चेलाहरूलाई यो भोजन उहाँको कामको सम्झनाको निम्ति गर्नलाई आज्ञा दिनुभएको थियो। 1 कोरिन्थी 11:24-25। यसले यो पनि बताउँथ्यो कि समुदायमा भएका सबै गरिब विश्वासीहरूको निम्ति ठिकसँग वास्ता गरिन्छ। चेलाहरूको सङ्गति। सङ्गतिले नयाँ करारमा विश्वासीहरूको माझमा हुने गतिविधिलाई व्याख्या गर्दछ। एक अर्काको वास्ता गर्नु बाइबलीय सङ्गतिको महत्त्वपूर्ण अंश हो। जब विश्वासीहरू एक अर्कासँग भेट्छन्, उनीहरूको खाँचो पनि देखिन्छ र ती खाँचोहरू पनि पुरा गरिन्छ। यसो भनिरहँदा विश्वासीहरूले सङ्गतिमा गर्ने कुराको विषयमा पनि संक्षिप्त छलफल गर्नु आवश्यक छ। धेरै क्रिस्चियनहरूले सङ्गतिलाई आज एक अर्कासँग गरिने मनोरञ्जनात्मक गतिविधिसँग तुलना गर्दछन्। निश्चय नै सँगै आपसमा गरिने रमाइलो गतिविधिले सम्बन्धलाई अझ मजबुत बनाउँछ। मानिसहरूको सङ्गतमा समय बिताउँदा त्यसले बलियो सम्बन्धको विकास गर्दछ। चेला बन्ने सन्दर्भमा सङ्गतिको यो बुझाइले उचित अर्थ दिँदैन। सङ्गति भनेको केवल सँगै समय बिताउनु मात्र होइन, यही नै मुख्य रूपमा मनोरञ्जनात्मक समय तथा बाइबलीय सङ्गति बीचको भिन्नता हो। सङ्गति त्यसभन्दा पनि बढी योजनाबद्ध कुरा हो। सङ्गतिको एउटा मुख्य र अन्तिम लक्ष्य चाहिँ एउटै मनको हुनु हो, जस्तो कि येशूमा भएको मन हामीमा पनि हुन सकोस्। अर्को शब्दमा भन्नुपर्दा सङ्गतिको लक्ष्य भनेको चेलापन हो। फिलिपीको पत्रमा भएका केही पदहरूले यस विचारलाई अझ प्रष्ट बनाउँदछ। केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्यको होस्। म चाहे आएर तिमीहरूलाई देखुँ, चाहे अनुपस्थित रहँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खडा भएका छौ, एउटै मनका भई र सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। फिलिपी एक अध्यायको पद 27। यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनका भएर एउटै प्रेम राखेर पूर्ण सम्मति साथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्टमा पनि थियो। फिलिपी 2 अध्यायको पदहरू 1 र 2, पद 5। ख्रिस्टको मन हुनु भनेको के हो र विश्वासीहरूको समुदायमा भएका सदस्यहरूमा पनि उही मन हुनु भनेको के हो? कुनै विषयमा अन्तिम विवरणको कुरा गर्दा विश्वासीहरू सबैजनासँग विवरणहरूको एउटै सूची हुनुपर्छ भन्ने हो त? होइन, बाइबलले एकताको बारेमा कुरा गर्दछ तर एकरूपताको बारेमा होइन। एउटै मनको हुनु भनेको सबै विश्वासीहरू एउटै लक्ष्यतर्फ अगाडि बढ्नु भन्ने हो, अर्थात् येशु जस्तै हुनु। लक्ष्य चाहिँ सबैजनामा सद्भाव हुनु हो। यहाँ कुरा सर्वसम्मति भन्ने होइन। ख्रिस्टको चरित्रमा बढ्नको निम्ति समुदायका सबैजना सदस्यहरूको एउटै मन हुनु हो। सुरुका चर्चको विश्वासीहरू जो लक्ष्यमा वृद्धि हुनको निम्ति एक आपसमा थुप्रै गतिविधिहरूमा जोडिँदथे, उनीहरू प्रार्थना गर्थे, उपवास बस्थे, सँगै आराधना गर्थे र धर्मशास्त्रबाट अध्ययन पनि गर्दथे। बाइबलमा सुरुका मण्डलीहरूमा चेलापनको निम्ति विश्वासीहरूले यी गतिविधिहरू गर्ने गर्थे। यसकारण म पनि यी गतिविधिहरूको बारेमा बिस्तारै कुरा गर्दै जानेछु। चेलाहरूले प्रार्थना गर्छन्। साधारण भाषामा भन्नुपर्दा प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्नु हो। यसको निम्ति हामीले केही जान्नु आवश्यक छ। हामीले मनमा विचार गरेका कुराहरू के परमेश्वरले अघिबाटै जान्नुहुन्न? उहाँलाई थाहा छ। त्यसो भए किन प्रार्थना गर्नुपर्ने? प्रार्थना भनेको परमेश्वरलाई जानकारी दिनु भन्ने होइन। प्रार्थना भनेको हामी परमेश्वरमा भरोसा राख्छौँ भन्ने कुराको प्रमाण पनि हो। प्रार्थनाद्वारा नै हामी परमेश्वरमा हाम्रो भरोसा जाहेर गर्छौँ र यो अरू मानिसहरूले पनि देख्छन्। परमेश्वरले काम गर्नुभएको होस् भन्ने हामी चाहन्छौँ। प्रार्थनाले यो पनि प्रमाण दिन्छ कि हामी आफैमा भरोसा राख्दैनौँ तर परमेश्वरमा भरोसा राख्छौँ। प्रार्थना गर्नुको मतलब हामी समाधान आफै खोज्दैनौँ तर परमेश्वरतिर हेर्छौँ भन्ने पनि हो। प्रार्थनाले हामीलाई परमेश्वरमा भरोसा राख्न प्रेरित गर्दछ। सामूहिक प्रार्थनामा पनि यही कुरा लागू हुँदछ। लुका 11 अध्यायको पद 1 येशूका चेलाहरूले बप्तिस्मा दिने यौहन्नाले उनका चेलाहरूलाई प्रार्थना गर्न सिकाएको कुरालाई लिएर प्रार्थना कसरी गर्ने भनी येशूलाई सोधिरहेका छन्। येशूले चेलाहरूलाई जवाब दिनुभयो, यो एकदमै लोकप्रिय प्रार्थना पनि हो, यसलाई प्रभुले सिकाउनु भएको प्रार्थना भनिन्छ। लुका 11 अध्यायको पदहरू 2-4, मत्ती 6 अध्यायको पद 9-15। हामीले याद गर्नुपर्ने कुरा चाहिँ कस्तो शब्दमा प्रार्थना गर्ने भनेर यसले सिकाइरहनु भएको छैन। यसुले यसरी भन्नुहुन्छ, अर्थात् उहाँले प्रार्थनाको एउटा नमुना सिकाइरहनु भएको छ। परमेश्वरसँग कुरा गर्न कुनै निश्चित सूत्र वा विशेष शब्दहरूको खाँचो पर्दैन। अर्को कुरा चाहिँ प्रार्थना देखाउनको निम्ति पनि होइन। लुका 18:18 पदहरू 9-14। प्रभुले सिकाउनु भएको प्रार्थनामा परमेश्वरलाई थाहा नभएको कुनै अनौठो विषय छैन। फेरि पनि प्रार्थना भनेको परमेश्वरको ज्ञानमा केही खाली ठाउँ भर्नु जस्तो होइन। तर प्रभुले सिकाउनु भएको प्रार्थनाले परमेश्वरको आदर र आराधनालाई देखाउँदछ। तपाईँको नाउँ पवित्र गरियोस्, परमेश्वरको इच्छाको आज्ञाकारिता पनि छ, तपाईँको इच्छा पुरा होस्, त्यहाँ क्षमादान पनि छ, हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस् जस्तो हामीले पनि आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ, दुष्टता र खराबीबाट छुटकारा दिनको निम्ति बिन्ती पनि छ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् र हामीलाई दुष्टबाट बचाउनुहोस्। प्रार्थनाले हामीलाई परमेश्वरको प्रभुत्व अनुसार नै चल्न र उहाँमा भरोसा राखेर जिउन मद्दत गर्दछ। बाइबल प्रार्थनाहरूले भरिएको छ। बाइबलमा व्यक्तिगत र समूहले गरेका प्रार्थनाहरू धेरै छन्। यदि बाइबल पढ्नुभयो भने प्रार्थनामा हामी परमेश्वरसँग हाम्रा भावनाहरू पोख्न सक्छौँ भन्ने पनि देखिन्छ, जस्तो रिस, पीडा, प्रेम आदि जस्ता भावनाहरू प्रार्थनामा समेटिन्छन्। जब हामी कुनै कुरा गरिरहेका हुन्छौँ, परमेश्वरले त्यो सिकाउनु भएको हुन्छ भन्ने होइन, हामी परमेश्वरमा समर्पित हुन सिक्छौँ। उहाँ भलो हुनुहुन्छ र उहाँलाई उत्तम कुरा थाहा छ भनी हामी भरोसा राख्छौँ र यसैको निम्ति उहाँमा पुकारा गर्दछौँ। यसुले भन्नुभयो परमेश्वरले उहाँको इच्छाअनुसार जवाब दिनुहुन्छ। परमेश्वरको उत्तर सधैँ हाम्रो ठ्याक्कै चाहनाअनुसार त नहोला, तर परमेश्वरलाई मानिस जातिको सबै कुरा थाहा छ र उहाँले ठिक जवाब दिनुहुन्छ। परमेश्वरले उहाँको महान योजनाअनुसार नै काम गर्नुहुन्छ। परमेश्वरको उत्तर अनपेक्षित नै हुन्छ भन्ने हुँदैन। बाइबलका प्रार्थनाहरू आफू केन्द्रित मात्र छैनन्। बाइबलका प्रार्थना धेरै विषयहरू अरूको निम्ति आशिष माग्न वा अरूको निम्ति कृपा माग्न केन्द्रित भएका छन्। पावलका पत्रहरूमा उनका पाठकहरूको निम्ति पावलले बारम्बार प्रार्थना गरिदिएको पाइन्छ। सधैँ र प्रायःजसो प्रार्थना भनेको हाम्रो चाहना र हाम्रो आवश्यकताको बारेमा मात्र केन्द्रित हुनु भन्ने होइन। यसुले बारम्बार प्रार्थना गर्नुभयो। यसुले प्रार्थनाको विषयमा सिकाउनु हुँदा नियमित र खुरन्दार प्रार्थना गर्नुपर्छ भनेर सिकाउनु भयो। कलसी 4:4 पदहरू 2-6, लुका 18:18 पदहरू 1-8। यसुका सबै प्रार्थनाका उत्तरहरू उहाँले चाहनुभएको जस्तै मात्र पनि पाउनुभएको थिएन, तर उहाँ प्रार्थनामा पिताको इच्छातर्फ केन्द्रित हुनुहुन्थ्यो। उहाँले पिताको इच्छा खोज्नुभयो। प्रार्थनाको बारेमा यो महत्त्वपूर्ण विषय हो। यसुले सिकाउनुभयो कि यदि हामीले प्रार्थनामा माग्यौँ भने परमेश्वरले जवाफ दिनुहुन्छ। लुका 11:11 पदहरू 9-13। यदि हामी आज्ञाकारी छौँ वा हाम्रो आफ्ना इच्छाहरूमा मात्र केन्द्रित छौँ भने परमेश्वर उत्तर दिनु नै हुन्छ भन्ने हामी आशा गर्न सक्दैनौँ। याकुब 4:3, 1 योहन्ना 3:22 र 5:14।